अगर यकीनों का कि पूरा मुफीद है तो पूरे को इख्तियार क्यों नहीं किया? अगर किसी एक जगह को भी छोड़ रहे हैं और जानबूझ कर छोड़ रहे हैं, इसका मतलब यह है कम से कम इस एक हिस्से में यकीन नहीं है कि ये कामयाबी दिलाएगा। कम से कम यकीन क्या नहीं है कि ये कितना ज़रूरी है। तो क्या है फिर आपकी कैफियत क्या है? कैफियत ये कि शायद इतना ज़रूरी नहीं है। इसका मतलब है वो कह रहे हैं कि ज़रूरी है और मैं अपनी अकल इस्तेमाल करके कह रहा हूँ कि शायद इतना ज़रूरी नहीं है। तो मैंने उनकी फिक्र के मुकाबले में अपनी फिक्र को इस्तेमाल क्यों किया? छोटी सी मिसाल दे देते हैं। मिसाल के तौर पर उससे लेते हैं जिसके बारे में कोई गुमान भी नहीं करेगा कि ज़रूरी नहीं है। मिसाल के तौर पर क्या कोई गुमान करेगा कि आज़ादारी ज़रूरी नहीं है? दीवाना होगा शायद ये सोचेगा। अगर अहले बैत का मोहतकिद है, कोई दीवाना होगा ये कहेगा ज़रूरी नहीं है, सब कहेंगे ज़रूरी है। क्या छोड़ने का कोई तसव्वुर है? कोई तसव्वुर नहीं है। क्यों? आपकी अकल ने कहा है, आपके जज्बों ने कहा है, आपके अब तक की इश्क में मोहब्बत में उन तमाम ने कहा है कि नहीं, इसको छोड़ने की कोई इजाज़त नहीं है, इसको छोड़कर कुछ नहीं बचेगा। ज़्यादा तमाम लोगों ने इतराफ़ किया कि मसलन डॉक्यूमेंट का ये हमारी शहर अगे हयात है, ये हमारी ज़िंदगी की जड़ है, इसको हम नहीं छोड़ सकते। दूसरे अहम बात में क्या ख्याल है? आया अहले बैत की तालीमात के मुकाबले में अपने इश्तिहाद को इस्तेमाल करना है क्या? अपनी तालीमात को इस्तेमाल करना है? अब देखिए मैं मिसाल अर्ज करता हूँ। कुछ रिवायात ऐसी होती हैं जो ज़ईफ़ होती हैं, जिनके बारे में हम कहते हैं नहीं मालूम सादिर हुई हैं अहले बैत ने फरमाई या नहीं फरमाई, कुछ मालूम नहीं है। कुछ रिवायात ऐसी होती हैं जिनको आप और हम मुस्तनद कहते हैं, हम कहते हैं मुस्तनद। मुस्तनद होने का मतलब क्या है? अब ये यकीनन सादिर हुई है, ये अहले बैत ने इरशाद फरमाई। इसी तरीके से मुस्तनद की बहुत सारी कैटेगरीज हम लोग बनाते हैं और आप लोग जानते हैं उसमें कभी सही कहते हैं कभी उसको और दूसरी कैटेगरीज में लेकर आते हैं। जिनके वजह से हम लोगों का एतमाद हो जाए, यानी जिसके अंदर शराइत भी पूरी हैं और लोग एतमाद भी कर रहे हैं, उलमा एतमाद कर रहे हैं, उनमें से एक रिवायत है जो छठे इमाम से रिवायत दी गई। रावी भी बहुत ज़्यादा है और मौका भी ऐसा है कि भुलाए जाने के काबिल नहीं है। रावी ज़्यादा हैं इस वजह से कि इमाम ने सारे रावियों को खुद जमा किया था। जब इमाम अली मकाम का इस दुनिया से रुखसत का वक्त आया तो अपने आयजा अकरबा गुलामों खादिमों सबको जमा करना, सबको जमा करने के बाद उन तमाम लोगों की मौजूदगी में उस हसास वक्त में एक जुमला इशार करना है। अब रावी बहुत ज़्यादा हो गया और हसास मौका इतना है कि अब कौन उस वक्त को बुलाएगा? बिल्कुल ऐसे जैसे फर्क फरमाइए मैं और आप अपने किसी बहुत अजीज चाहने वाले की दुनिया से रवानगी को देख रहे हों, उस मौके पर चंद जुमले के कौन बुला सकता है? उस मौके पर इमाम ने चंद जुमले इरशाद फरमाया और उसमें एक जुमला ये जुमला था, फरमाया अब मुस्तनद भी है रावी भी बहुत ज़्यादा है, कोई शुबा नहीं है कि इमाम ने फरमाया ये जुमला फरमाया हमारी शफाअत उसे नहीं मिलेगी जो नमाज को कम हिसाब करेगा। अच्छा अब हम सारी गुफ्तगू से निकल आते हैं, अपनी पसंद ना पसंद करनी है तो विलायत अहले बैत नहीं, अपनी पसंद ना पसंद करनी है विलायत अहले बैत नहीं, क्योंकि मामला पसंद ना पसंद का आ गया। अहले बैत की विलायत क्या कहती है? वो कहती है पसंद ना पसंद अहले बैत तय करेंगे, वो पसंद करें हमें पसंद करना है, वो पसंद ना करें हमें पसंद नहीं करना, इस जगह पर अपनी अकल इस्तेमाल करने की कोई इजाज़त नहीं है। अकल कहाँ इस्तेमाल करनी थी? अकल इस्तेमाल करनी थी इस बात में कि खुदा है या नहीं, वहाँ तक सोचना था खुदा है या नहीं। अकल इस्तेमाल करनी थी इस बात में कि ये तो अल्लाह के नबी जिनको कह रहे हैं कि अल्लाह के नबी हैं या नहीं है, यहाँ अकल इस्तेमाल करनी थी। अकल इस्तेमाल करनी थी नबी अकरम ने अपना वली बनाया या नहीं बनाया, इन तमाम जगहों पर अकल इस्तेमाल करनी थी। जब एक दफ़ा ये सारी चीज़ें तय हो गई कि मैं और आप रसूल दीन के मुंतकिल हो गए, तौहीद अदल नबूवत इमामत क़यामत, अब अकल का इस्तेमाल नहीं है, अब जो वली और वारिस और हादी कह दे उसकी तबीयत है। बस वो जो जुमला है ला इकराह फी दीन, उसका क्या होगा? दीन के अंदर कोई इकराह नहीं है, दीन के अंदर जबर नहीं है, दाखिल होने से पहले है, दाखिल होने के बाद जो हम लोग अपने गौर फ़ाम में कहते हैं ना चूम करने के लिए इजाज़त नहीं है, اس کی بھی اجازت نہیں ہوتی. خدا تعالیٰ ایک مقام شاہ فرماتا ہے اگر اللہ کا رسول کوئی فیصلہ کرے اور تمہارا دل بھی کہے کہ پسند نہیں ہے, اس کا مطلب ہے تم ایمان نہیں لائے. دل بھی کہے کہ پسند نہیں ہے, اس کا مطلب ہے تم ایمان نہیں لائے. ایمان لاؤ. ایمان لاؤ کیا مطلب؟ یہ جو کہتے ہیں کہ دل ہے, کیا کبھی دل ہے؟ اس حد تک ایمان لانا واجب ہے. مثلاً آپ کے پاس ایک ولایت ہے, آپ اپنے اوپر ایک ولایت رکھتے ہیں, اپنے اوپر ایک حکومت رکھتے ہیں. آپ کی ولایت اپنے وجود پر کم ہے, اہل بیت کی ولایت آپ کے وجود پر کہیں زیادہ. نشانی دیکھیں, مثلاً اگر میں چاہوں کہ مثلاً یہاں پر کسی نوکیلی چیز سے اپنی انگلی کاٹ لوں کہ چند قطرے خون نکلے اور اس خون کو دیکھنا چاہتا ہوں, نہیں کر سکتا ہوں. جب تک کوئی وجہ نہ ہو, مثلا بلڈ ٹیسٹ ہونا ہے, چلیے خون نکال دیا, آپ کی مرضی, آپ نے نکالنا مرضی. میں کہوں میں یوں رکھوں گا, ایسے ہی دیکھنا چاہتا ہوں کیا ہوگا, یہ میں نہیں کر سکتا. ان کے پاس اتنی اتھارٹی ہو کہ گردن اپنے کھنجر سے خود کاٹو, کاٹنی پڑے گی. ان کے پاس اتنی اتھارٹی, میں اور آپ اپنی انگلی نہیں کاٹ سکتے اپنے ہاتھ سے, یہ ہمارے پاس اتھارٹی نہیں ہے. اپنے جسم کو نقصان پہنچانے کی ہمیں اجازت نہیں ہے. ان کو یہ اجازت ہے کہ وہ آپ سے کہیں شمشیر لو, اپنی گردن خود کاٹو, یہ کاٹ سکتے. نہیں کاٹ سکتے, کاٹنا واجب ہے, کاٹنا واجب ہے. اپنی کوئی ارادے کو استعمال نہیں کیا جا سکتا ان لوگوں کے مقابلے. اب مجھے بتائیے ہم میں سے علی کا چاہنے والا کون ہے؟ یہ جتنے ہمارے پاس القاب موجود ہیں, علی کا شیعہ, علی کا چاہنے والا, یہ اتنے بڑے بڑے القاب ہیں کہ اگر مومن اس کی تشریح کرتے تھے تو منبر سامنے جھک جاتے تھے کہ مولا اگر یہ علی کا شیعہ ہے تو پھر کون بچا ہے؟ حضرت قمبر فرماتے تھے, میں جو لڑا دیکھی ہم لوگ کے ساتھ ایک مشکل ہے, وہ یہ کہ جو اہل بیت نے ہماری رہنمائی کے لیے دیا ہے ہم نے اسی کو چھوڑا ہوا ہے. میں جو لڑا کس کے لیے؟ کیا ہمارا گمان یہ ہے, ہمارا خیال یہ ہے کہ مثلاً مولا امین لوگ نے کوفہ میں خطبہ ارشاد فرمائے کافروں کے لیے, دشمنوں کے لیے؟ نہیں, ہمارے لیے, اپنے ماننے والوں کے لیے ارشاد فرمانا. نہیں ماننے والا ہوتا تو خطبے میں بیٹھ کر, جب وہ خطبہ ارشاد فرما رہے ہیں اس نے جو بلاوا کو آپ دیکھیں. ایک موقع پہ لکھا ہوا ہے کہ حضرت قمبر نے اطلاع دی کہ مولا آپ کے ایک گروہ کو نشاندہی کی کہ یہ لوگ آپ سے ملنے کے لیے آئے. مولا نے دور سے دیکھا کہا یہ کون ہے؟ ظاہر بات بیان ہونی ہے ہم لوگوں کے لیے, بتائیں یہ کون ہے؟ کہا کہ مولا یہ آپ کے, انہوں نے لفظ استعمال کیا شیعہ ہیں, شیعہ یعنی آپ کے ساتھی ہیں. صحیح ہے, یعنی مثال کے طور پر ہم جیسا کا زمانہ ہوتا ہے تو ہم کہتے ہیں مولا آپ کے ماننے والے, ٹھیک ہے, یا ہم کہتے ہیں مولا آپ کے چاہنے والے. مولا نے فرمایا کیا کیا ہمارے شیعہ ہیں؟ حسن نے تعجب کیا, فرمایا جی مولا صحیح. نشانیاں کی مائی کہنے لگی یہ کہ نشانیاں میں ان کے اندر نہیں دیکھ رہا, یہ میرے شیعہ کیسے کہنے لگی میں یہ کہ نشانیاں ان کے اندر نہیں دیکھ رہا, یہ شیعہ کیسے. ان نشانیوں کو جو گنوایا, اگر میں آپ کے سامنے گنوں آپ اور میں فوراً تسلیم کر لیں گے ہم اس نشانیوں میں نہیں ہیں. اب مجھے بتائیے میرے جیسا آپ کس میں شک کرتے ہیں؟ میں جو بلا رہا ہوں شک کرتا کہ میں جو بلا رہا کہ یہ حصہ صحیح ہے یا غلط, کوئی آیا نہیں بلا میں شک کرے کہ صحیح ہے یا غلط. اصل نہیں بلا کی زبان کو زمانے جو انسان بول نہیں سکتا, مولا اپنی مومن کے علاوہ کسی کی زبان سے وہ کلمہ نکل نہیں سکتے جو اس کتاب کے اندر لکھے. پوری دنیا اعتراف کرے گی اس کلام کی جو اس قوم کو ہم کہتے ہیں اس کی لینگویج ایسی لینگویج ہے جو انسانوں کے بس کی بات نہیں. اصل شبے کی کوئی گنجائش نہیں ہوتی, دو کلام رکھے آپ کو فوراً سامنے آ جائے گا نہیں بلا کا حصہ ہے یا نہیں. اگر ہم لوگ عربی کے ماہر ہوتے تھوڑے بہت, جو ماہر ہیں وہ حتی عیسائی بھی اس بات کا اعتراف کر رہے ہو, تو شبہ نہیں ہے اپنے مومنوں کا کلام, شبہ نہیں ہے کہ مفہوم کے بارے میں کیا کہنا ہے. یہ وہ ذمہ داری جو میرے اور آپ کے کانوں میں پڑی ہے. ہم لوگ اس بات کو بہت آسان سمجھ رہے ہیں کہ مثلاً یہ ذمہ داری بہت آسان. اچھا ہم وہ حصہ روایات کا مانتے ہیں اور اس حصے کو تکرار کرتے ہیں جس میں لکھا ہے شیعہ علی کا قیامت کے دن مقام کیا ہوگا, وہ مانتے ہیں, وہ تکرار کرتے ہیں جس میں کوئی شبہ نہیں ہے. کوشچن یہاں پر ہے شیعہ علی ہے کون؟ اس میں سوال نہیں ہے کہ شیعہ علی کا مقام کیا ہوگا, وہ تو ہے, اس پر کوئی انکار نہیں کر سکتا, اس کے تو منکر پہ لانت ہے, لیکن شیعہ علی ہے کون؟ سوال یہاں پر, بس اس کو بھول جائیے کہ کوئی یہ کہے کہ مثلا شیعہ علی قبر میں آئے گا تو مولا اس کے ساتھ تشریف لائیں گے, منکر لگے اس کے ساتھ سوال نہیں کر پائیں گے, فرشتے اس کا احترام کریں گے, اس سے بڑھ کر ہوگا جو سامنے ابھی تک آیا, اس سے بڑھ کر ہوگا. پہلا سوال یہ ہے میں شیعہ علی کے مقام پہ پہنچ گیا, سوال یہاں پر, اس پہ اعتراض مت فرمائیے, وہ تو جو کچھ انہوں نے سوال میں لکھا ہے اس سوال کو سب کرنے پہ سوال یہاں پر ہوگا. اچھا شیعہ علی کون ہوگا؟ شیعہ علی کی تعریف میں اور آپ کریں گے یا ان کے فرزند اور ان کی اولاد طاہرہ کریں گے؟ مجھے کس نے حق دیا میں تعریف کروں شیعہ علی کون؟ مثلا فلاں آدمی آ کر بیٹھ کر 1400 سال کے بعد کہے شیعہ علی وہ ہے, کس نے حق دیا؟ یا مولا بتائیں کہ میرا شیعہ کون ہے, یا ان کی اولاد طاہرہ بتائیں ان کا شیعہ علی کون, شیعہ علی کون, ہم کون ہوتے ہیں بتانے والے؟ اگر میں اپنی طرف سے کہہ بھی دوں, مثلا فرض کرنا میں نے آپ سے کہہ دیا جو شیعہ خاندان میں پیدا ہوا ہے وہ شیعہ علی ہے, یہ سند ہے میرے کہنے کا کوئی اعتبار ہے؟ کیسے بتاؤں گا؟ قیامت کے دن فرشتے کس کو شیعہ علی کہتے ہیں؟ وہ دنیا کے انسان کو کیسے پتا قیامت کے دن فرشتے کس کو شیعہ علی کہتے ہیں؟ اس طرح کہنے کا تھوڑی اعتبار ہے, ایک آدمی اٹھا 1400 سال کے بعد کہتے میں کہہ رہا ہوں, تو میں کہنے کا اعتبار نہیں ہے, یہ بتاؤ مولا نے کہا یا نہیں کہا, کس نے کہا, کہیں سے تو بات شروع ہونی چاہیے نا, میرے ہاتھ میں تو نہیں شریعت میں آ چکا ہوں, آج سے میں آپ سے کہتا ہوں کہ بھائی یہ کام شریعت میں نہیں ہے, تمہارا کہنے کا کیا اعتبار ہے؟ آپ کا حق ہے, آپ پوچھ سکتے ہیں. لہٰذا میں اپنے طور پہ شروع کرتا ہوں, ٹھیک ہے یہ تمام روایتیں میرے سامنے آ رہی ہیں اور ان میں کوئی شبہ نہیں ہے, یہ سارے سارے انعامات ہیں, اکرامات ہیں, احترامات ہیں, کوئی شبہ نہیں ہے, کوئی سوال نہیں ہے ان کے اندر. پہلا سوال, کون یہ طے کرے گا کہ شیعہ علی کون, وہ یا ان کی اولاد طاہرہ, بس اور کوئی نہیں کر سکتا. دوسرا معاملہ, ان کی شفاعت ہے, میں پھر کہوں گا اس کے منکر پہ لانا جو کہہ کے شفاعت نہیں ہے, لیکن صرف یہ پہلے پتا چلنا چاہیے شفاعت ملنی کس کس کو, کون طے کرے گا, یا خود امیر المومنین یا ان کی اولاد طاہرہ, میں اولاد طے کروں گی؟ یہ ایسے ہی میں کھڑے ہو کے یہاں پہ طے کروں کہ میں نے یہ طے کیا ہے کہ مجھے بینک 1 کروڑ روپے دے, تو طے کر, کسی بھی بینک میں جا کر کہ میں نے طے کیا ہے مجھے 1 کروڑ روپے دے, بھائی تم ہو کون طے کرنے والے, کیوں دیں, اتھارٹی ہو, مالک ہو, جاگیر ہے, میں طے کر رہا ہوں کہ مجھے شفاعت ملے گی کس دنیا تک, پہلے مولا سے پوچھو مجھے ملے گی یا نہیں ملے گی, جب ان کی اولاد طاہرہ سے پوچھتے ہیں وہ شفاعت کے اتنے اصول بتا دیتے ہیں, کہتے ہیں اس اصول کے تحت شفاعت ملے گی, منکر پہ لعنت تو کہہ کے نہیں ملے گی, اصول بھی تو ہیں, اس کا کیا ہوگا, ان کا انکار کرنا ہے. اچھا آپ دو راستے ہیں, یا ہم یہ کہیں کہ نہیں مولا کی شفاعت ملے گی, نعوذ باللہ سے نعوذ باللہ فاقم بدہیں, جو وہ فرمائیں یا نہ فرمائیں ملے گی, میں پڑھ رہا ہوں کیا, آپ پڑھ رہے ہیں کیا, اختیار ان کے ہاتھ میں ہے, ان کی ذات حاکم ہے, دینا انہوں نے اور طے میں کروں گی ملے گی کس کو, ہم کس دنیا میں آ گئے, آپ کو یہ میں کیسے طے کر سکتا ہوں, مجھے تو ابھی یہی پتا کہ جب تم گروہ نکیر آئیں گے وہ کس ہولیے میں آئیں گے, تو میں یہ طے کروں کہ شفاعت مجھے ملے گی یا نہیں ملے گی, مجھے اس دنیا میں آنکھ بند ہونے کے بعد جو پیش آئے گا اس کی گلی کی خبر نہیں ہے, میں شہر کو اصول طے کرنا شروع کر دوں, مجھے معلوم کہ دنیا کیا دنیا ہے, تو میں فرشتوں کے اور سب کے اختیارات نعوذ باللہ میں طے کر رہا ہوں, اہل بیت کس کو شفاعت دیں گے, اصل کی گستاخی صحیح ہے. ابھی تو میں آپ سے مثال کے طور پر کرتا ہوں, فرض فرمائیے آپ نے طے کیا کہ بھائی میں ہر غریب کو 100 روپے دوں گا, آپ نے یہاں پر ایک کاؤنٹر لگا کے آپ کھڑے ہو کے آپ نے کہا میں ہر غریب کو 100 روپے دوں گا, ایک آدمی آگے کہیں گا میں 1000 دوں گا, جیسے ہی وہ کہہ رہا نا میں 1000 دوں گا, سب سے پہلے آپ سے کہیں گے تم وہ تو کون سی طے کرنے والے, تم کتنے لوگ, اچھا جو میں 100 دے رہا تھا وہ بھی نہیں دے رہا جاؤ, اب ہے تمہارے پاس سوچ کیا 200, سب کو دوں گا تمہیں نہیں دوں گا, اب گستاخی ہے, ہم اہل بیت سے کہیں آپ کس کی شفاعت کریں گے, وہ خود کریں گے جس کی مرضی کریں گے, ہم کون ہوتے ہیں ہمارے لیے کس کی کریں گے, اب ان سے پوچھتے ہیں آپ کس کی شفاعت کریں گے, ابھی روایت میں نے آپ کی خدمت میں عرض کی, فرمایا ہے ہرگز ہماری شفاعت اس کو نہیں ملے گی جو نماز کو کم شمار کرے گا. عربی کا لفظ استعمال ہوا مستخفن بالصلاۃ، نماز کو خفیف شمار کرنے والے کو ہماری شفاعت نہیں ملے گی. عربی کا لفظ دوران اس کے اندر ایک جملہ لکھا ہوا ہے جس کا مطلب ہوتا ہے ہرگز نہیں، نہیں یہ نہ ہرگز نہیں پہنچے گی ہماری شفاعت اس شخص کو جو نماز کو کم شمار کرے گا. اب تو اصول ہے، اب کیا ہوگا؟ اب صبح کو اہل بیت کھڑے ہیں نماز پڑھنے کے لیے، میں سو رہا ہوں اور مدعی ہوں دوپہر کو کہ مجھے شفاعت ملے گی، کس قانون کے تحت ملے گی؟ وہ خود فرماتے ہیں نہیں ملے گی اور میں کہہ رہا ہوں نہیں ملے گی، کس اصول کے تحت؟ یہ وہ مشکل ہے جس میں ہمارا معاشرہ پھنس گیا ہے. اپنی طرف سے اہل بیت کے احکام دے رہا ہے، ہم اپنی طرف سے احکام کیوں دے رہے ہیں؟ خدا نہ کرے نعوذ باللہ ان کی ہدایت میں کوئی کمی ہے کیا؟ نعوذ باللہ سر، نعوذ باللہ روایتیں کم ہیں، بیان نہیں فرمایا، 250 سال بیان فرمایا، پوری دنیا اسلام شیعہ کے علاوہ کنگری ہے، پورا دنیا اسلام شیعہ کے علاوہ علمی اعتبار سے فقیر ہے. پوری روایت جمع کر کے پورے دنیا اسلام کے اندر اہل بیت مقتل کے علاوہ جتنے لوگ ہیں 10,000 روایتیں نہیں بنتی. اہل بیت اطہار علیہ السلام کے مقتل میں معصوم روایتیں 2.5 لاکھ سے اوپر ہیں. کون سی کمی ہمارے پاس؟ تو معصومین نے ارشاد فرمائی ہے، اس کی کوئی کمی نہیں ہمارے پاس، تو ہم کیا کہیں؟ تو انہوں نے بتایا کہ ہمارے ساتھ کیا ہونا ہے، ایک چیز ارشاد فرمائی تو ہمیں کس نے اختیار دیا؟ جب اس میدان میں آپ اٹھیں گے تب آپ کا اندازہ ہوگا کہ وہ تمام روایتیں جو کہہ رہی ہیں شیعہ علی کا مقام یہ ہے، شیعہ علی کا مقام وہ ہے، اس مقام میں کوئی شبہ نہیں ہے، عنوان میں مشکل ہے. عنوان کس کو ملے گا؟ اس میں مشکل ہے. اور اگر اس عنوان کی بات کریں وہ بہت بڑا عنوان ہے، عنوان بہت بڑا. کم از کم شرط کیا ہوئی؟ ایک شرط میں نے ابھی آپ کی خدمت میں عرض کر دی. اب روایتیں اتنی ڈھیر ساری ہیں اس معاملے کے اندر کہ جب انسان ان تمام کو دیکھتا ہے تو دیکھتا ہے کہ نہیں، یہ شیعہ علی کوئی عام انسان نہیں ہونا چاہیے. اچھا باپ، ایک بات خود سوچیں اور یقین کرنے کی جملے میں آپ کی خدمت میں عرض کر رہا ہوں، یہ آپ کی حب اہل بیت کو دیکھتے ہوئے عرض کر رہا ہوں کہ ماشاء اللہ حب اہل بیت سے آپ کے قلوب سرشار ہیں. اس حب اہل بیت کا وہ راستہ ہم کیوں نہیں اختیار کر رہے جو انہوں نے ہمارے لیے طے کیا؟ مثال کے طور پر اب ہم نے آپ سے پوچھے گا، مولا امیر المومنین کی شہادت کے وقت سچے چاہنے والے کتنے تھے؟ اور آسان کر دیجیے، ختمی مرتبہ کی وفات پر مولا امیر المومنین کے سچے چاہنے والے کتنے تھے؟ انصاف یہ ہے، اگر چاہنے والے زیادہ ہوتے تو گھر میں آگ لگتی نہیں؟ لگتی نا. اگر عوام انصار ہوتے تو مثلاً آئمہ جیلوں میں جاتے، ساتھ میں امام نے اتنی لمبی زندان کاٹی، اگر عوام انصار ہوتے اور وہ اپنی نصرت کر رہے ہوتے تو کیا وقت کا امام زندان میں ہوتا؟ بیڑیاں لگا وقت کا امام ہزاروں کلو میٹر کا فاصلہ طے کر رہا ہے، کہاں ہے عوام انصار؟ اگر عوام انصار اس کو کہتے ہیں کہ نام لینے والا ہو تو یہ میں آپ کی خدمت میں عرض کرتا ہوں اس وقت بھی کم نہیں تھے. مثلا اس وقت کراچی میں کتنے ہوں گے حساب کر لیتے ہیں. مثال کے طور پر اگر پورے پاکستان میں ہماری آبادی 15 سے 20% ہے اور کراچی کی آبادی 1 کروڑ سے اوپر ہے تو اس ایوریج کے تحت اور کراچی ان جگہوں میں سے جہاں ٹھیک ٹھاک ہیں، کچھ شہر ایسے جہاں نہیں، مثلا سرحد کے بہت سارے علاقوں میں اصل بہت دور دور تک آپ کلو میٹر تک گھوم کر یہ کوئی ایک بھی نہیں ملے گا، لیکن کراچی میں علاقوں میں سے نہیں، یہاں ٹھیک ٹھاک آبادیاں ہیں. تو اگر یہاں 20% کا بھی ریشو لے لیں تو کم از کم 20 سے 25 لاکھ اہل بیت کا نام لینے والے ہیں. 25 لاکھ تو ہو گئے نا، 20 سے 25 لاکھ. اب ایک سوال بس، اس میں علی کے شیعہ کتنے ہیں؟ علی کے شیعہ کتنے؟ یہ اصلی سوال ہے. باقی سب چیزیں دیکھیے، کہنے کو سب کہتے رہیے لیکن ایک موقع آیا اپنا حساب لینے کا، اس وقت اپنے آپ کو دھوکے میں نہ رکھیے، اس وقت اپنا سچا حساب ہے. मैं अपना सच्चा हिसाब हूँ कि यह कहने वाले कुछ कह रहे हैं 40 साल से तू 24 साल से दीनी तालबिल में कि बड़ा कुछ यह अभी है तेरी जात के अंदर वो चीजें को अभी शिया में होनी चाहिए। आप अपना सख्त हिसाब देखें, अपने बात अपने आप से जितनी सख्ती कर रहे हैं कर रहे हैं, क्यों आप सख्ती नहीं करेंगे? आगे जाके दुनिया आने वाली है जहां पर जर्रे जर्रे में सख्ती की जाएगी, आप अपने उस सख्ती को नहीं उठा पाएंगे, वो बहुत शदीद सख्ती होने वाली है। उधर एडवेयर की शिया तक पहुंचने का मेयार इतना सख्त पड़ जाएगा तब सब कुछ मिलना है, लेकिन पहले पहुंचना है, पहले पहुंचना है। अब उस पहुंचने में देख लीजिए, आपको हिसाब लगा लीजिए, अगर हमारे पास 20-25 लाख अहले बैत के चाहने वाले मानने वाले मौजूद हैं, इनमें वाकई शिया है, अगर 25 लाख लगाऊं और हर घराने के अंदर 5 अफराद सोचूं, तो इसका मतलब यह है कि 5 लाख घराने हैं, 5 लाख घराने में अगर 2 आदमी बालिग मर्द सोचूं तो 10 लाख बालिग मर्द इस शहर के अंदर होने चाहिए। अभी मोमिन की रोज पर बमबारी हुई थी, कितने लोग रोड पर थे? उन 10 लाख कहां थे? 10 लाख अब कौन सा मौका चाहिए था रोड पे आने के लिए? बहुत सारी चीजें कहने को है। अभी आप अपने बहुत पता नहीं किस जगह पर बैठे हुए हैं, हम लोग अपना हिसाब करना शुरू करें तो देखिए बहुत सख्त पड़ता है हम लोगों के लिए। अभी मैं क्या जुमला था आपकी जन्नत में आज कहेंगे कि आप इंसान बहुत बहुत सख्त कर रहे हैं आप लोगों, मैं सिर्फ इतना सहमत शिया अली फजर का इतना साथ देगा या नहीं देगा? फजर पहली का साथ खड़ा होगा या नहीं खड़ा होगा? जंग की बात नहीं कर रहा हूं, जंग का तो ये आलम था, मौला अमीर मोमिन कूफा में थे, कूफा से बाहर एक जगह थी जिसका नाम मुखैला था। अमीर मोमिन को जब फौज तैयार करनी होती थी उस जमाने में ऐसा कोई होता नहीं था कि आर्मी रेगुलर आर्मी होती हो, पुलिस फौज आर्मी रेगुलर नहीं होती थी, ये बस ऐसा होता था कि मसलन किसी दिन दुश्मन की तरफ से खतरा लाहक हुआ तो मुमलिकत इस्लामी के अंदर ऐलान हो जाता था कि हाकिम ये कह रहा है कि मुझे लश्कर चाहिए, अब जो लश्कर में शिरकत कर सकते हैं वो पहुंचे। उस जमाने में आर्मी रेगुलर आर्मी ही होती थी, फर्क फर्क फौज का लश्कर होता था, फर्क फर्क फौज का लश्कर होता था, मुल्क का लश्कर। तो वो जब अमीर मोमिन को जंग दर पेश हुई एक मौके के ऊपर सिफीन की जंग के नजदीक, एक मौके पर नुखैला तशरीफ ले गए नहरवान की जंग के नजदीक, नुखैला तशरीफ ले गए, लश्करगाह में फजर की नमाज पढ़ी, खुतबा दिया, कहा आज नुखैला जा रहा हूँ लश्करगाह में ठहरूंगा, जितने लोग मेरा साथ देना चाहते हैं लश्करगाह में आ गए। जोहर के बाद वापस तशरीफ लाए ये कहने के लिए कि तुम में से कोई मेरे पास क्यों नहीं आया? नहीं बराबर का खुतबा मौजूद है जो अमीर मोमिन ने वापस आकर दिया है, फरमाया अशबाह रिजाल व लस्तु बिरिजाल, ऐ मर्दों के सायों को तो मर्द क्यों नहीं? और ये वो कूफा है जो मशहूर था कि अली के चाहने वाले हैं। उस मौके पर हातिम हातिम ताई के बेटे अली उठे और कहा मौला मैं आपका साथ दूंगा, कबीले अली को लेकर गए। अब मैं एक बात पूछ लूंगा, ये कबीले अली के मानने वाले अली के मानने वाले हैं या अपने सरदार के मानने वाले हैं? जब अली ने खड़े होकर कहा मैं जाऊंगा और मैं अपना कबीला लेकर आऊंगा तो पता नहीं कितने हजार लोग नुखैला के अंदर चले गए। अपने आप से पूछिएगा ये अली के चाहने वाले थे तो सुबह क्यों नहीं गए थे? ये मुश्किल अहले बैत की, जो उनका नाम भी ले रहा है वो उनके नाम के पीछे नहीं चल रहा है, अपने कबीले के नाम के पीछे चल रहा है। नतीजा ये हुआ कि जब हजरत मुस्लिम बिन अकील कूफा तशरीफ लाए उन्होंने लोगों से बैत की, लोगों ने बैत कर ली और जब कबीलों के सरदार बिक गए तो लोग भाग चले, और जो सच्चे सही शुहदा के चाहने वाले थे जैसे मुस्लिम हजरत मुस्लिम बिन औसत और हबीब इब्न मजाहिर, ये लोग अहले बैत का साथ देने के लिए मैदान में आ गए गरचे इनके कबीले नहीं आए। अब अपने आप से पूछिएगा हम पे वफादारी किसके लिए है, किस चीज से वफादार है? ऐसा मतलब ये वो हकायक है जिसको हम नजरअंदाज कर रहे हैं। और ईमान की खिदमत में क्यों अर्ज कर रहा हूँ, इसलिए अर्ज कर रहा हूँ फिर इम्तिहान होना है, क्या हम मुंतजर नहीं है आपकी तशरीफ आवरी के? इस इंतजार को हकीकत समझते हैं या इसको भी कोई ख्याल समझ रहे हैं? अगर ये इंतजार हकीकी है असली इंतजार है, अपने आप से बनता कसम खुदा के आपको अपने जहन में सोचेगा कल इमाम वक्त रशीद जाए कराची में खड़े होकर पीछे लश्कर में जाए कराची के शियों से कहें 25 लाख अहले बैत के जाने वालों से जिसमें 10 लाख वाले मर्द होंगे क्या और लश्कर में शिरकत करने के लिए अपनी जिंदगियां छोड़कर कितनों सराहों का रंग पहुंचेंगे और कितने लोग ये कह रहे होंगे कि मौला मेरी नौकरी शुरू हुई है मौला मेरे बच्चे छोटे हैं और मौला ये और मौलो ये सब दुआओं में कहा क्या छोड़ने की कुर्बानी किया अच्छा अब कोई मुमकिन नहीं क्या कह रहे हैं आपको सब छोड़ देंगे क्यों अपने आप को धोखे में रख रहे हैं उस वक्त छोड़ देंगे खुदा आपको धोखे में यकीन आप छोड़ देंगे इस वक्त तो कुछ छोड़ नहीं दिखाइए कुछ सब छोड़ नहीं दिखाइए कुछ सब छोड़िए अभी यहां पे बात होती है भाई अली के चेहरे पर दाढ़ी थी तुम्हारे चेहरे पे क्यों नहीं है पसंद नहीं आती बात अभी बात होती है अली फजर की नमाज के लिए मस्जिद में आते थे मस्जिद में जाकर नमाज पढ़ते थे तो क्यों नहीं पढ़ते कहता मैं शिया अली हूं कैसे शिया अली हूं जो उनकी जात में था तुम्हें पसंद नहीं है जो उनकी जात में था वो करते नहीं हो तो तुम शिया अली कैसे हो हम लोग ये सोचना चाहिए नहीं सोचना चाहिए आप खुद देखिए खुद इंसाफ की अपनी ज्यादा से बहुत खुदा छोड़ दीजिए इस बात को कि हम मसा मजलिस पढ़ने या लाउड स्पीकर का लगा सब छोड़ दीजिए अपने आप से सोचिए अली के शिया को कैसा होना चाहिए मैं हूं और अगर नहीं हूं तो किसने मुझे इतना दिया हुआ है मैं नहीं हूं फिर भी इतनी खामोशी से बैठा हूं अच्छा मेरी जिंदगी में तो और कुछ है भी नहीं ना मसा हमारी कोई वाबस्तगी अमीर मोमिन से हटकर किसी और से है बेनाम है नहीं हम हैं नहीं तो जिंदगी खत्म है नाम तो मैं एक वास्ता एक सहारा हमारे पास मौला अमीन मोमिन का उनकी शेयर की क्वालिटीज नहीं आ रही सिफात नहीं नजर आ रही क्यों मुतमईन हुए थे किसने मुतमईन किया इस बात ने मुतमईन किया कि मुझे जैसे किसी आदमी ने सिंबर में बैठकर आपसे कहा कि तुम कैसे जो तुम्हारी शिफात करा देंगे और वो जो छठे इमाम के साथ फरमा रहे थे उसको नहीं देख रहे और इस मिंबर पर मुझ जैसा आदमी कोई जाहिल बैठ के कह रहा था उसको देख रहे हैं किसने इतना दिलाया तुम रिवायत तो क्या करेंगे अब कहेंगे कि ये सब भी गलत है दुनिया के किसी भी स्टैंडर्ड के तहत किसी भी मेयार के तहत जमा कीजिए कुछ रिवायत गलत है या सही कोई भी मेयार खड़ा कर दीजिए मुहतरम हमें धोखा हो रहा है हम किसी और धोखे में बैठ गए और मैं अक्सर कहता चलो हमें धोखा भी क्या हुआ हमें शैतान ने दुनिया के नाम में ही बहकाया है हमें शैतान ने इस रास्ते से बहकाया हुआ शैतान ने सबको अहले बैत से दूर कर दिया सबको चाहा अहले बैत से दूर कर दिया शैतान अहले बैत को तन्हा करने की कोशिश की अब आप खुद सोचिए असल मार्ग की तरफ आइए असली मार्ग का क्या है असल मार्ग का ये कि एक अल्लाह की बंदगी है एक शैतान का धोखा अपने आप से पूछेगा जब करबला के मैदान में सैयद शहदा तन्हा खड़े हैं अल्लाह के बंदे कितने हैं और शैतान के धोखे भी कितने हैं जब करबला के मैदान में सैयद शहदा अकेले खड़े हैं सैयद शहदा अल्लाह की बंदगी में है उनका खानदान अल्लाह की बंदगी में है और बाकी जितने लोग वहां खड़े हैं ये सब किसके साथ हैं ये सब शैतान के बहकावे में किसी को कुछ कह के बहकाया किसी को कुछ कह के शैतान का काम ही यही है हम एक जुमला इस्तेमाल करें हुज्जत खुदा के अंदर नबी भी शामिल होता है इमाम भी शामिल होता है शैतान का असली काम है हुज्जत खुदा को दुनिया में अकेला कर देना वो हुज्जत खुदा का कुछ नहीं बिगाड़ सकता क्या हुज्जत खुदा के सामने कुछ कर सकता है कुछ नहीं कर सकता बेबस हुज्जत खुदा के सामने लेकिन हुज्जत खुदा के चाहने वालों पे हमला करता है क्यों ये हुज्जत खुदा का साथ छोड़ दिया हुज्जत खुदा को तन्हाई नहीं रहा है किसी तरीके से अपना इस्तेमाल आप खुद हिसाब लगाइए जब सैयद शहदा मैदान करबला में तन्हा खड़े इसका मतलब क्या है शैतान का वार जारी हो गया लोगों ने हुज्जत खुदा का साथ नहीं दिया जब हजरत हुसैन बिन अकीक कूफा के अंदर तन्हा खड़े इस तन्हा खड़े होने का मतलब क्या है बाकी लोगों को शैतान ने अपने दाम में फंसा लिया है हुज्जत खुदा तन्हा रह गया आज के समाज में क्या होगा आज के समाज में लोगों के दिल हुज्जत खुदा के साथ हैं हत्ता अगर दिल साफ हो वो जो फरजदा ने जुमला इस्तेमाल किया था उससे हमें सीखना चाहिए फरजदा से पूछा है फरजदा कूफा की हालत क्या है पर कहने लगे दिल तो आपके साथ हैं तलवारें आपके खिलाफ कुलूबहुम माका वसयूबहुम अलैक दिल उनके आपके साथ हैं तलवारें आपके खिलाफ हम कौन है। अब मैं और चंद जुमले अर्ज करूं, जब इतना कुछ अर्ज किया, आज आप आए, आपकी आंखों के सामने एक मंजर आ रहा हो, अपनी जिंदगी के अंदर फैसला करना मैंने करना है नहीं करना, अपने आपसे पूछेगा अली का शिया करता है, अली का शिया करेगा, इतना ताबू कर रहे ना। तो मैं भी चाह रहा हूं, देखिए अगर मुझे ये पता चल जाए ना कि मेरे किसी कहने से इस पूरे हाजरीन में से 10 आदमी मौला अली के संग एक कदम आगे बढ़ाएंगे, मैं सबके पत्थर में खाने को तैयार हूं, मैं पत्थर में खाने को तैयार हूं। क्यों? 10 आदमी तो अली के संग एक कदम बढ़ाएंगे ना, और मैं जानता हूं आपके सहने को जो बढ़ेंगे, अपने आप से पूछेगा। जब आप और मैं चौराहों के ऊपर खड़े होकर वक्त जाया करते हैं, अपने जवानों को देखकर क्या है, जब आप और मैं चौराहों के ऊपर खड़े होकर वक्त जाया करते हैं, अपने आप से पूछेगा शिया अली ऐसा है, ये अली का शिया अली का शिया ये करता है। आपको खुदा किस मकाम पर ले जाना चाह रहा है, आपको अहले बैत किस मकाम पर ले जाना चाह रहे हैं, और आप अपने आप को कितना गिरा रहे हैं, वो आपको कहां की दावत दे रहे हैं और आप और हम कहां पर रुकने की बात कर रहे हैं। अभी हम अपने आप से पूछ रहे हैं कि मिसाल के तौर पर बहुत माजरत के साथ 10 बजे तरफ करो, मसलन स्नूकर खेले या नहीं खेले, टीवी देखे या नहीं देखे, म्यूजिक सुने या नहीं सुने, जो मर्जी आए करो, सिर्फ एक जुमला पूछ करो अली का शिया ऐसा, बस जो करना करो, एक जुमला पूछ करो अली का शिया कैसा, ऐसा है अली शिया। क्यों अपने आप को धोखा दे, जिंदगी का एक हदफ बना लीजिए। देखिए जिंदगी में सब जैसे आपने 40-41 साल गुजर गए, शायद बहुत पाकिस्तान के एवरेज की टाइम बाकी रही 15-20 साल, ये जिंदगी है छोटी सी, इस 15-20 साल में एक हदफ बना लो, अब वो करूंगा जो अली के शिया के ऊपर जचता हो। 15-20 साल की जिंदगी है, इसके बाद लाखों साल की जिंदगी है, उसमें अली का शिया रहना या नहीं रहना, कि 15-20 साल गुजर कर अली का शिया बनना। अच्छा ज्यादा से ज्यादा क्या होगा, मैं सब कुछ चीजों को देखूंगा, लोग मजे ले रहे हैं मैं नहीं ले रहा, अच्छा नहीं लगेगा उस दुनिया के अंदर अली का शिया बन के उठूंगा, वो अच्छा नहीं लग रहा, पूरी दुनिया मैदान महशर से भरी होगी, खलायक वहां पर होंगे अरबों के हिसाब से, और एक परचम होगा जिसके ऊपर लिखा शिया अली के शिया यहाँ पर, उसके नीचे जाना पसंद नहीं है। अगर पसंद है तो ये 15-20 साल की जिंदगी कुर्बान नहीं की जा सकती, इसमें कौन सी इतनी अहम चीज है। अहले बैत के मानने वालों से मैदान करबला में कह रहे हैं औलादें कुर्बान करो, मान कुर्बान करो, इज्जत कुर्बान करो, हम कहते हैं जो ना करे वो दुश्मन है, जो ना करे उसने गलत किया, अपने बारे में क्या ख्याल है, हमसे दुनिया कुर्बान हो रही नहीं हो पा रहे, नहीं हो पा रहे फिर उनको बुरा क्यों कह रहे थे। और मैं खास कर आपकी खिदमत में अर्ज करूंगा, तो सादात के मौके सैयद का मकाम क्या, सादात का मकाम क्या, सादात यानी अहले बैत की फिक्र का मुहाफिज। मुझसे अगर कोई पूछे मुझे भी ये समझ में आता है, सैयद यानी पूरी दुनिया अहले बैत की फिक्र से निकलता है, ये कट मरेगा, क्यों, इसके पास दो रास्ते हैं, एक फिक्र का रास्ता एक नस्ल का रास्ता, ये फिक्र के नाम पर भी जान देगा नस्ल के नाम पर भी जान देगा, दूसरे पीछे हटे या नहीं हटे ये फिक्र और नस्ल दोनों में जान देना चाहिए। अब सैयद का काम समझ में आया, ये सैयद का काम है, सैयद मुहाफिज है अहले बैत की फिक्र का। हम सादा अपने मकाम को क्या जाहिर करने के मूड में, सैयद के काम मुहाफिज बने, ये कुर्बानी देते हैं सब काम की, 1400 साल की नस्लें हैं भाई। आप जाके सैयद का किरदार पढ़िए क्या है, सादात ने क्या किरदार अदा किया, सादात ने किरदार अदा किया जहां कहीं पहुंचते थे अहले बैत की फिक्र के अलग बर्दा यही होते, पूरी दुनिया को जमा करते थे, सैयद अपने नाम को इस्तेमाल करता था, कहता मैं सैयद हूं मैं अहले बैत की फिक्र पे चलूंगा, कोई है जो मेरा साथ दे, लोग इसका साथ देते, नहीं साथ देते इतने मर जाते थे, कट जाते थे, ये रोजे इतने बने हुए सादात के क्या नहीं हो, ये वो लोग हैं जिन्होंने अहले बैत की फिक्र के نام پر جان دے دی، انہوں نے نام زندگی جان دے دیں گے، فکر سے نہیں ہٹیں گے پیچھے. ہم سادات کے اچھے وارث ہیں کیا؟ ہم سادات کے اچھے وارث ہیں؟ پوری دنیا سے سید کے نام پہ احترام کماتے ہیں، بخدا کوئی حساب نہیں ہم سے کہ ہم سید کے نام پہ اتنا احترام کما رہے ہیں، اس کے اوپر ہونا کیا؟ مثلا آپ کراچی کے اندر بیٹھے ہیں، آپ کو پتا نہیں چلے گا سید کا احترام کیا، ظاہر ہے یہاں تو کون احترام کر رہا ہے؟ ذرا بلوچستان کا یہ زمان دیکھیے گا. سید کی اس نسل کو، ہم جیسی نسل کو اہل بیت کہتے ہیں. اس سید کی اس نسل کو جو اس وقت ہے اہل بیت کہتے ہیں، اور ہم ان سے کہتے ہیں بھائی ہم اہل بیت نہیں ہیں، ہم سید ہیں صرف، وہ اہل بیت کہتے ہیں. اتنے اتنے سے واقعات سے پتہ چلتا ہے مینٹیلٹی کیا ہے لوگوں کی وہاں پر. مثلا ایک دفعہ خود ہمارے ساتھ ہوا، ایک دفعہ ایک جگہ پہنچے، ایک گاڑی میں تھے، اس گاڑی میں کوئی خرابی ہوئی، وہ گاڑی چلی گئی. وہاں سے ایک اور جانا جگہ جانا تھا، کوئی گاڑی نہیں ملی، روڈ پر آئے، ایک ڈاٹسن ٹائپ کی گاڑی تھی، پیچھے سے کور ہوئی تھی، سوچا کہ اسی میں سوار ہو جاتے ہیں، مطلب 20 منٹ کا راستہ ایک جگہ اتر جائیں گے جہاں ہماری گاڑی تھی اس میں بیٹھ جائیں گے. اس میں سوار ہوئے، وہاں جگہ نہیں تھی، اندر پائلان پہ کھڑے ہو گئے. ہم دو سید تھے، ایک بلوچی صاحب تھا، ہم دونوں کھڑے ہوئے، اس کی عزت گوار نہیں کر رہے تھے کہ ہم لوگ کھڑے ہوئے. اب ہم کہتے ہیں کہ ہم تو سب کھڑے رہتے ہیں، بسوں میں جاتے ہیں آتے رہتے ہیں، ہمیں کیا. اب اس کی عزت گوار نہیں کر رہے. اس نے اندر چل جا کے جھان کے کہا کہ یہ سید ہے. آپ یقین مانیے، میں نے خود اپنی آنکھوں سے دیکھا، سب لوگ جو وہاں سیٹ پہ بیٹھے تھے، ایک جھٹکے سے گویا ساری زندگی کے لوگ روشن ہو گئے، ایک جھٹکے سے بلا استثناء ایک آدمی اوپر نہیں اٹھا، سب نے سیٹ خالی کر کے نیچے بیٹھ گئے. کہیں گے آپ بیٹھے، ہم شرمندہ ہو گئے، لیکن ہم یہی چاہتے تھے کہ اس طرح سے ہو جائے کہ مثلا لوگ اپنی سیٹیں خالی کریں، ہم یہی چاہتے ہیں. یقین بنا کے آپ سب نے بلا استثناء ایک جملہ کہا، کہیں گے کائنات آپ کے لیے بن گئی.
نعرہ حیدری
زندہ باد. یہ جملہ حساب دینے کا جملہ ہے. اس احترام کے مقابلے میں کیا دیا جائے؟ اس احترام کے مقابلے میں کیا دیا؟ کوئی قیمت ہے اس احترام کی؟ ہم تو شرمندہ رہ گئے، ہمیں لگی کیا ہو رہا ہے، کیوں کس بات کا احترام ہو رہا ہے؟ اس بات سے کہ نسل رسول سے ہم اپنے آپ کو جانتے ہیں، نسل رسول سے. اس احترام کے بدلے میں کیا دے سکتے ہیں؟ یہ لوگ ہم سے دولت نہیں مانگتے، دولت بھی تو خود ہمیں دے دیتے ہیں، پیسہ دینے کو تیار ہیں، احترام دینے کو تیار ہیں. چاہتے کیا ہیں اصل میں؟ اصل میں چاہتے ہیں ہم کو نبی اکرم تک پہنچا دیں، بس یہ ہمارا احترام کر رہے ہیں. مثلا اگر ہم سید ہیں، اس گمان میں احترام کر رہے ہیں کہ اگر ان کا احترام کریں گے تو رسول اللہ ہم سے خوش ہو جائیں گے، یہ اس فکر میں احترام کر رہے ہیں کہ رسول اللہ ہم سے خوش ہو جائیں گے. آپ نے آپ سے پوچھے گا میں اس قابل ہوں، این ان کے لئے رسول اللہ ان سے خوش ہو جائیں گے اور مجھ سے حساب لیں گے کہ اس بیچارے نے تو تیرا احترام کیا میرے نام پر، یہ بتا تو نے میری نسل سے تعلق پر اپنا کیا احترام کیا، تو نے اپنا کیا احترام کیا؟ اس بیچارے نے رسول کے نام پہ کیا. اللہ میں اور آپ ذمہ دار ہوں، یقین فرمائیے اگر کوئی مجھ سے پوچھے، میں اپنے طور پہ یہ سوچتا ہوں اگر ایک علاقے کے اندر بے حیائی پھیل رہی ہے، اس علاقے کا سید ذمہ دار ہے، اس علاقے کا سید ذمہ دار ہے. کیوں سید ذمہ دار ہے؟ کیوں اس نے روکا تو نہیں؟ اس کو خود بھی روکنا تھا اور خود بھی بے حیائی سے بچنا تھا، خود بھی بچتا معاشرے کو روکتا نہیں، اپنا کردار ادا نہیں کر رہا، اپنا کردار ادا نہیں کر رہا. اور کل بیوی کے سامنے کھڑا ہونا ہے اس نے کہ تم ہماری اولاد میں سے تھے، تم نے ہماری نسل کے لیے یہ بدنامی کیوں دی، کیوں تم نے کردار ادا نہیں کیا؟ اور 1400 سال دیکھتا ہوں سادات مرتے ہیں اس بات کے اوپر، کرتے ہیں دنیا کی گوشے گوشے کے اندر، اور اب آپ نے دیکھتے ہیں تو عجیب تعجب ہوتا ہے کہ 100 سال کے اندر کیا ہو گیا ہم کو. ایسا نہ ہو تو اپنے کردار کو سمجھیے، آپ کو خدا نے بہت ساری فضیلتیں دی. آپ الحمدللہ اکثر سادات میں سے تعلق، اکثر اہل بیت اطہار مسلمان کے یعنی شیعہ ہونے کا ٹائٹل رکھنے کا جذبہ ہے آپ کے اندر، اس جذبے کو استعمال کیجیے، اس اصول کو اپنے ذہن میں رکھ لیجیے، علی کا شیعہ کیسا ہونا چاہیے ویسا بننے کی کوشش کی. اچھا شروع میں جبر کرنا پڑے گا، شروع میں زور زبردستی کرنی پڑے گی، دل نہیں چاہ رہا ہوگا کرنا پڑے گا، کر لیں گے. شاید اسی جبر اور زبردستی کے نتیجے میں قیامت کے دن شیعہ علی پکار لیے جائیں کہ بھائی یہ شیعہ علی ہے، ٹھیک ہے ہم نے زور زبردستی کی، ہم سے نہیں اٹھا جاتا تھا صبح کو، بہت دس جتن کر کے اٹھے، کسی بھی طریقے سے اٹھے، کیوں مولا بھی اٹھتے نا سو ہم تو سن. ابھی بہت سادہ سی بات سوچیں، دیکھیے ہم لوگ کتنی باتیں کہتے ہیں، دیکھیے پتا نہیں کہ جب عمل کی دنیا شروع ہوتی ہے تو اپنے آپ کو چھپا لیتے ہیں. مثلا اپنے آپ سے پوچھ رہے ہیں امام حاضر ہے آیا ہے، ہم لوگ آئے کہہ رہے ہیں اپنے آپ سے پوچھ رہے ہیں حاضر ہے آیا ہے، حاضر ہیں باخبر ہیں سب کچھ ہے، تو ہم نے زندگی میں کیوں نہیں سوچا اس بات کو کہ وہ حاضر بھی ہے اور باخبر بھی ہے. ابھی جو نہیں ماننے والا ہوگا ہم سے پوچھے گا تم اگر سب واقعی سمجھتے ہو تمہارے امام حاضر ہیں اور واقعی سمجھتے ہو کہ تمہارے امام باخبر ہیں تو تمہارے امام کے احکام کیا ہیں، ان احکام پر تمہارا عمل کتنا ہے. اچھا اب ہمارا دعویٰ ایک اور بھی ہے، وہ یہ کہ اور بالکل صحیح دعویٰ ہے، دعویٰ ہمارا یہ ہے کہ روئے زمین کے اوپر کسی میں تقویٰ کی کوئی لہر بھی نہیں ہوگی کہ وہ امام کے نزدیک بھی آ سکے. دعویٰ یہ ہے کہ کسی کے اندر علم کی کوئی ایک کرن بھی ایسی نہیں ہوگی جو امام کے علاوہ کہیں اور سے آ سکے. اس دعوے کے اوپر خود کتنا عمل کرنا ہے، یہ ہماری مشکل ہے. اور میں سمجھتا ہوں کہ جب ہم لوگ بے اثر ہو گئے اس ملک کے اندر اس کی ایک وجہ یہی ہے، کوئی یہ نہ سمجھے ہم بے اثر اس لیے ہوئے کہ ہمارے ادارے نہیں ہیں، یا مثلا بے اثر اس لیے کہ ہماری پارٹی نہیں ہے، یا بے اثر اس لیے کہ مثال کے طور پر ہمارا یہ نہیں ہے وہ نہیں ہے. نہیں، ہم بے اثر اس لیے کہ ہم ابھی تک شیعہ علی نہیں ہیں. ہم شیعہ علی ہوتے باثر ہوتے. جتنی دفعہ تاریخ میں مختصر گروہ بھی شیعہ جانا علی کا ایک جگہ پہنچ گیا وہ باثر ہے، انہوں نے تاثر دکھا کے وہ ہم لوگ ہندوستان کی سرزمین کے اوپر بیٹھے ہوئے، کن کے سبقوں میں یہاں بیٹھے ہوئے، ان کے سبقوں میں جو پہلے یہاں پر آئے وہ باثر ہوئے تو ہم لوگ یہاں تک پہنچے. آج پورے ہندوستان پاکستان کے اندر 20% ہیں، ان لوگ کس کے سبقے میں 20% ہیں، ان لوگوں کے سبقے میں جو باثر ہے وہ یہاں پر آئے، انہوں نے لوگوں کو متاثر کیا، لوگوں کے اندر اسلام پھیلا دیا، لوگوں کو دین سے آسان کر دیا، لوگ اہل بیت کو پہچاننے لگے. آج خود بھی نہیں جانتے اہل بیت کو پہچانتے کیسے، خود بھی ان لوگوں کو پتا کہ ان لوگوں کو کیسے کس نے بتایا کہ اہل بیت کون ہے، لیکن مر رہے ہیں اہل بیت کے نام پر، جان دے رہے ہیں اہل بیت کے نام پر. کتنی دفعہ ایسا ہوتا ہے کچھ مخالف کر کے سال سال تبدیل کرتے ہیں، اور سالوں سال تبدیل کرنے کے بعد خود اعتراف کرتے ہیں کہ ہم پورے سال ان کے اوپر محنت کرتے ہیں، شب عاشور ہوتی ہے یا حسین کہہ دیتے ہیں، خود اعتراف کرتے ہیں. کس نے سکھایا ان لوگوں کو، ہم تو رابطہ بھی نہیں کیا ان لوگوں سے، کچھ لوگوں نے قربانیاں دی ہیں اس مطلب وہ قربانیاں ہم دے دیتے، تو ایسا نہیں ہوتا. اہل بیت کی فکر کا ساتھ دیجیے اور سب سے پہلے اپنے اندر ساتھ دیجیے، دنیا کو درج کرنے جا رہے ہیں اہل بیت کا سب سے پہلے خود سیکھیں، اپنے آپ شروع کیجیے، پھر دیکھیے آپ کو کچھ کہنے کی ضرورت نہیں ہے، خود بخود فکر پھیلنی چلی جائے گی، نہ آپ کو پیسہ خرچ کرنا ہے، کچھ نہیں کرنا ہے، یہ سب کچھ آپ کے قدموں میں پڑا ہوتا اگر میں اور آپ اہل بیت کے اوپر چل رہے ہوتے تب، اور پھر ضرورت ہی نہیں تھی آپ کو اس کی، آپ کو بے نیاز ہو جانا چاہیے، آپ اور ہم بے نیاز ہوتے ہیں تمام چیزوں سے اگر اہل بیت کے فکر پہ چل رہے ہو. اور ابھی آپ اس بات کا نظر رہے گی کہ ان تمام غلطیوں کو تہنیوں کے باوجود خدا تعالیٰ نے حب اہل بیت چھینا نہیں ہے ہمیں، ہم سے یہ خدا کا احسان ہے. ہم نے کیا کیا کر دیا جو اہل بیت کی تعلیمات سے کوسوں دور، لیکن اہل بیت نے ہمیں ابھی تک اپنے در پر باقی رکھا ہے، ابھی تک اپنے در پر باقی رکھا ہے، یہ ان کا احسان ہے.
پر محمد والے محمد صلی
اللہ علیہ وسلم.
کہ میں اس بات کے اوپر وصول کی کل میں آپ کے ساتھ درخواست کیا تھا کہ اصول بنایا کا معاہدہ کرو اپنے نفس کے ساتھ، مراقبہ کرو اپنے نفس کے ساتھ، محاسبہ کرو اپنے نفس کے ساتھ. نفس کے ساتھ محاسبہ کرنے میں آخری عمل کی طرف آئی. مثلا میں محاسبہ کروں پھر کیا کروں؟ مثلا میں نے دیکھا میں نے فلاں عمل کو کوتاہی کی، کچھ سزا دی. کیا سزا دی؟ عبادت سے سزا دی.